नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम तातो बसमा। कार्यक्रम तातो बसका साथमा म नवराज पनेर उपस्थित भएको छु। कार्यक्रम तातो बसमा हामी समसामयिक विषयमा विभिन्न मुद्दाहरूलाई लिएर बहस गर्दै आएका छौँ, हामी कुराकानी गर्दै आएका छौँ। आज पनि तातो बस कार्यक्रममा खास गरी 2064 सालको निर्वाचनदेखि नेताहरूले प्रमुख एजेन्डा बनाए, धनगढीमा लाल पूर्जा वितरणको एजेन्डा प्रमुख का साथ उठाए, तर लाल पूर्जा पाउने धनगढीवासीको चाहना अझै पुरा भएको छैन। त्यसपछिका 3-4 निर्वाचनमा लगातार नेताहरूले मुख्य एजेन्डा बनाएको लाल पूर्जा वितरणको एजेन्डा अहिलेसम्म ओझेलमा परेको छ। विजयी भएपछि त्यो एजेन्डा नेताहरूले नै बिर्सिएका छन्। आज यही विषयमा हामी बहस गर्छौँ। त्यसका लागि तपाईँको क्षेत्रमा पनि नेताहरूले दिएको आश्वासन, नेताहरूले लाल पूर्जा वितरणका लागि गरेका प्रतिबद्धताहरू के थिए भने हामीलाई 0914102116 नम्बरमा तपाईँहरू भन्न सक्नुहुन्छ। हामीलाई यस्तो आश्वासन दिएका थिए र अहिले अवस्था यो थियो भनेर, र त्यो आश्वासन, त्यो तपाईँको जिज्ञासालाई हामी सम्बन्धित निकायमा भोलिका दिनहरूमा राख्दै गर्नेछौँ। तर आजका लागि वडा नम्बर 2 पनि, धनगढी उपमहानगरपालिकाको वडा नम्बर 2 पनि लामो सङ्घर्ष गर्नु पर्यो लाल पूर्जा पाउनका लागि त्यहाँका बासिन्दाहरूले। त्यो सङ्घर्षका एकजना अगुवा मसँग स्टुडियोमा आउनु भएको छ, सत्यराज पनेरु। उमेरले झन्डै 80 नागिसक्नुभयो तर अहिले पनि एकदमै हिष्टपुष्ट देखिनुहुन्छ। उहाँसँग आज हामी कुराकानी गर्छौँ, खास गरी लाल पूर्जा पाउनका लागि वडा नम्बर 2 बासिन्दाले कस्तो सङ्घर्ष गर्नु पर्यो भन्ने विषयमा। र म कार्यक्रमको सुरुवात गर्न चाहन्छु। स्वागत छ यहाँलाई कार्यक्रम तातो बहसमा।
धन्यवाद।
धनगढीमा आएको झन्डै 50 भयो तपाईँ सरेर पहाडी जिल्लाबाट आएको। तपाईँ आउँदाखेरिको धनगढी कस्तो थियो, त्यहाँबाट कार्यक्रमको सुरुवात गरौँ।
म 2014 सालमा त पहिलोचोटि आएको थिएँ। त्यति बेला यहाँका जो आबादी खेतहरू थिए, त्यो खेतको मिडाहरूमा ठुला ठुला घाँसका चाहिँ जङ्गलहरू थिए र यहाँ खेती गेहूँ हुँदैन थियो, केवल धान मसुर मात्र लगाइन्थ्यो। र त्यति बेला यहाँ एक खेती मात्रै, मूलतः धान मात्रै हुन्थ्यो, त्यस्तो अवस्था थियो त्यहाँ
धनगढी आउँदाखेरि। त्यसपछि स्थायी रूपमा बसोबासका लागि 2025 सालतिर आउनुभयो। त्यो बेलाको अवस्था के थियो, यहाँको जग्गाहरू, वन क्षेत्र कस्तो थियो, यो धनगढी जुन अहिले एकदम घना बस्तीले घेरिएको छ?
2022-23 सालतिर नेपालमा ठुलो भुकमरी भयो र दुर्भिक्षले गर्दाखेरि पहाडी मुलुकका मानिसहरू अधिकांश तल उत्रिसकेका थिए र 2014 त्यो कहीँ अति राम्रो अवस्थामा यहाँ खेती योग्य जमिनहरू आबाद भइसकेका थिए, बस्ती बढ्दै गइसकेका थिए, ठाउँ ठाउँमा नयाँ बस्ती बनिसकेका थिए र त्यो रमाइलो अवस्था थियो त्यति बेला।
अब खास गरी आज कार्यक्रमको मुख्य एजेन्डामा जाउँ। धनगढी उपमहानगरपालिका वडा नम्बर 2 बासिन्दाले पनि लाल पूर्जा पाउनको लागि सङ्घर्ष नै गर्नु पर्यो। कसरी पाइयो लाल पूर्जा, त्यति बेलाको अवस्था अलिकति बताइदिनुहोस् न।
यो 2018-19 सालतिर राजा महेन्द्रले दरबारीय कर्मचारीहरूलाई यो जग्गा हुकम प्रमाङ्गीको माध्यमद्वारा 735 जग्गा उनीहरूलाई दिएको थियो र उनीहरूको माग थियो कि हामी जङ्गलसहितको जग्गा पाउँ भनेर माग गरेका थिए। त्यो जङ्गलसहितको दिन मिल्दैन थियो, वन विभागले दिइराखेको थिएन, त्यसैमा उनी ढिलाएका थिए। संयोगवश 2022-23 सालतिर जुन दुर्भिक्ष भयो, पहाडी मुलुकबाट धेरै मानिसहरू तल झरे, उनीहरूलाई राख्नको निमित्त केही अगुवा साथीहरूले मेहनत गरेर यो बोर्डर लाइनमा तिनीहरूलाई बसाले र त्यो आबाद भयो। आबाद भएको केही समयपछि जब त्यो सर्वेको प्रसङ्ग आयो, दरबारीय चाहिँ त्यति बेलाका जो कर्मचारीहरू थिए, गोपाल शमशेर लगायतका मानिसहरू आएर यहाँ सर्वे गर्न खोजे। त्यो सर्वे गर्दाखेरि केही यहाँका युवा साथीहरूले, अगुवा साथीहरूले त्यो सर्वे गर्न नदिइकन उनीहरू यो जमिन हाम्रो हो, हामीले बनाएका हौँ, हामी यसलाई छोड्दैनौँ भनेर उनीहरूको नापीको टेबलमा त्यहाँबाट हटाइदिए, नक्सा उठाएर घर लगेर गए र उनीहरूलाई त्यो मैदानमा टेक्न दिएनन्। त्यहाँ अलिकति झगडाको वातावरण बन्यो, बन्नेखेरि एकजना हाम्रै साथी गगनराज भट्टको हात पनि भाँचियो र त्यो अवस्थामा उनीहरू त्यहाँबाट हटेर गए र हटेर गइसकेपछि त्यसपछि गएर यिनीहरू दोबारा 8-10 दोबारा आए, 2 मालपोत धरोट गरेर आए। गरेर आइसकेपछि यहाँ उनीहरूले दखल गर्न खोजे, तर यहाँ को त्यति बेला जनसमुदाय ताकतवर बनिसकेको थियो, राजनीतिक पक्षले पनि अलिकति सहयोग गरिराखेको थियो र उनीहरू यसमा असफल भएर हामीलाई सुन्न आएको छ उनीहरू ठोरीको जङ्गलतिर दोबारा पाए त्यसको बदलामा र उनीहरू यहाँबाट हटे र सिधै त्यो लाल पूजा सर्वे गर्यो। सर्वे गरिसकेपछि त्यो वितरण भयो। त्यो वितरण हुनेखेरि यहाँ प्रसङ्ग थियो, तिनवटा निकाय थियो, एक स्थानीय निकाय, एक सुकुम्बासी आयोग, एक पुनर्वास आयोग, र कसले गर्ने के गर्ने भन्ने विषयमा पुनर्वास आयोगले यसलाई चाहिँ समात्यो। त्यो समातिसकेपछि उनीहरूकै रोहबारमा यो सर्वे भयो, सर्वे भएर सबै लाल पूजा वितरण भए।
खास गरी त्यति बेला लाल पूर्जा वितरण गर्दाखेरि वडा नम्बर दुईले सङ्घर्ष गर्यो र लाल पूर्जा पायो। अन्य वडामा अहिले पनि थुप्रै समस्या छ, वडा नम्बर दुईमा पनि त्यस्तै समस्या कुनै कुनै क्षेत्रमा छ, के कारणले होला? अरू क्षेत्रका बासिन्दाले किन पाएनन् लाल पूर्जा?
होइन, यो स्थानीय गभर्मेन्टको निष्क्रियता सम्झिनुपर्छ यसलाई। यो यसमा सुकुम्बासी आयोग, बसोबास आयोग, नगर विकास समिति त्रिकोणात्मक यिनीहरूको वाकयुद्ध भयो। हामीहरूले गर्न पाउनुपर्छ, यहाँ राजस्व उठन्छ, यो राजस्व उठेको चाहिँ उसमा रकम हामीले उठाउनुपर्छ जस्ता कुराहरू यिनीहरूकोमा सङ्घर्षमा चल्यो, त्यो निर्णय हुन सकेन। यो जिल्ला विकासमा पनि यी कुराहरू आएका थिए तर भएनन्, कसैले पनि भ्याएन र त्यो अहिलेसम्म यथास्थितिमा छ। त्यो
तपाईँले भन्नु खोज्नु भएको जो नगर विकास समितिले पनि आफूले त्यो जग्गाको भोकाधिकार लिएर त्यसपछि वितरण गर्न चाह्यो, त्यसपछि स्थानीय सरकारले पनि त्यही चाह्यो, ती बिचको द्वन्द्वले अहिले पनि यहाँका बासिन्दाहरू लाल पूर्जा विहीन भए
हो, यस्ता स्थितिमै तिनीहरू दुःख पाइराखेका छन्।
मैले मलाई सम्झना भएसम्म 2064 सालको निर्वाचन, त्यसपछि 2070 सालमा उपनिर्वाचन भयो, अहिले स्थानीय तहको प्रदेश सभाको प्रतिनिधि सभाको निर्वाचन, यी सबै निर्वाचनमा नेताहरूले लाल पूर्जा वितरण घर घरमै आफू जितेको एक महिनामै हामी लाल पूर्जा बाँड्छौँ भनेर आश्वासन बाँडे चुनाव अगाडि। त्यो आश्वासन च हरायो, के कारणले होला? तपाईँको चाहिँ विचारमा के कारणले यस्तो हुन्छ होला?
तपाईँ साँच्चै भन्नुहुन्छ भने हामीहरूको देशको राजनीति नै फिचलो भइसक्यो, राजनीति मागी खाने भाँडो बनाए, यिनीहरूले राजनीतिको दाउमा आफूलाई पद्म ल्याउने कोसिस गरे तर जनताको निमित्त काम गर्न कसैले पनि चाहेनन्। यसमा टेकबहादुर सोखालजी यहीँबाट हुनुहुन्थ्यो, हाम्रो पुष्कर ओझा पनि यहीँबाट थिए, तमाम साथीहरू थिए र उनीहरूले यसको निमित्त माथि कुनै किसिमको पहल गरेनन्। केवल मौखिक कुरा बाहेक लिखित कुरा कुनै किसिमको भएन, कसले नाप्ने, कसले जग्गा लाल पूजा दिने, कुन निकाय यसमा सक्रिय हुने, त्यसबारेमा यिनीहरूले पहलै गरेनन्।
नेताहरूले एउटा सत्तामा पुग्ने भर्याङ मात्र बनाए। खास गरी धनगढी उपमहानगरपालिकाले अहिले उपमहानगरपालिकालाई स्मार्ट सिटी पनि बनाउँछु भन्दै एकदमै नारा लगेर अगाडि बढिरहेको छ। यदि अहिले पनि हामीले धनगढीका मुख्य टोलहरूमा जाने हो भने तिन चार तले घर बनेको छ तर त्यो जग्गाको लाल पूर्जा छैन, स्मार्ट सिटी कसरी सम्भव होला?
यो असाध्य गलत तरिकाले मानिसहरूलाई भुल भुलैयामा ल्याउने काम गरिराखेको छ। स्मार्ट सिटी भनेको ठट्टा चाहिँ होइन, हामीहरूको प्रत्येक वडामा सार्वजनिक स्थल, यो बजार केन्द्र र चाहिँ क्रीडास्थल, विद्यालय, शौचालय इत्यादिहरू सबै चिज हुनु बहुत जरुरी हुन्छ। जो जमिन हामीसँग अहिले छँदै पनि छैन, सारा कुरा अगोटिसक्यो, त्यो कुरा यिनीहरूले गर्नै सक्दैनन्, त्यो खरिद गरेर यिनीहरूले गर्नुपर्ने हुन्छ पब्लिकबाट, त्यो सम्भवै छैन। जबसम्म तपाईँ सार्वजनिक स्थल छुट्याउनुहुन्न तबसम्म यो स्मार्ट सिटीको कल्पना नै नगर्नुहोस् तपाईँ।
एउटा जिज्ञासा के चाहिँ लाग्छ भने जसरी अब नेताहरूले चुनावमा प्रमुख एजेन्डा बनाएर लाल पूर्जा बाँड्ने, घर घरमै पुगाउने, एक महिनामै हामी लाल पूर्जा दिन्छौँ भने त्यसपछि निर्वाचन जितिसकेपछि एकदमै त्यो मुद्दालाई नै बिर्सिन्छन्। त्यसको कारण उनीहरूको नियत नै लाल पूर्जा नदिने हो या त्यसमा प्रक्रिया नै एकदमै अप्ठ्यारो छ?
होइन, यो मैले छोटकरीमा तपाईँलाई भने यो मागी खाने भाँडो, आफूलाई जिताउने भाँडो मात्रै हो यो। यो यसलाई उनीहरूले कार्यान्वयन पक्षमा त जाँदै गएनन्। अहिलेसम्म यिनीहरूका चाहिँ कार्यालयहरू निष्क्रिय भएर बसेका छन्। यहाँ सुकुम्बासी समस्या आयोग पनि छ, यहाँ पुनर्वास कम्पनी पनि छ, यहाँ स्थानीय निकायहरू पनि छन् र नगर विकास समिति नामको एउटा यस्तो निकाय राख्यो जो 2034 सालमा यहाँ स्थापित भयो। त्यसले 34 पैसाको कुनै काम गरेन तर 34 करोड रुपियाँ त्यसले खर्च गरिसक्यो। यो यस्तो निकाय मान्छेलाई पाल्ने कार्यकर्तालाई पाल्ने ठाउँ बाहेक अर्को केही पनि होइन। यो
धनगढीमा यहाँले भन्नुभयो जस्तै धनगढी नगर विकास समिति अहिले चाहिँ मन्त्रालयले विघटन गर्ने आदेश दिएको छ तर आधिकारिक रूपमा अहिले पनि भएको छैन। नगर विकास समितिले कामको नाममा एउटा उत्तरवेणीदेखि तारानगर जोड्ने एउटा पुल निर्माण गर्यो तर अन्य कुनै काम गरेको देखिन्न। जग्गा चाहिँ खोलानाला क्षेत्रको पनि जग्गा बिक्री भएको छ तर जुन वर्षौँदेखि भोकाधिकार गर्दै आएका जनताले चाहिँ जग्गा पाएको छैनन्। यहाँ ठुल्ठुला हसनपुर, तारानगर, त्यसपछि उत्तरवेणी त्यो क्षेत्रका बासिन्दाले अहिले पनि जग्गा नपा लालपुर जान पाउनु तर खोला क्षेत्रमा चाहिँ जो एकदमै खोलाको एरिया हो त्यो एरियामा चाहिँ लालपुर्जा वितरण भएको छ। यो कसरी सम्भव भएको होला?
होइन, यो यिनीहरूले कमाइ खाने भाँडो बनाए र चाहिँ त्यहाँबाट पैसा लिएर मानिसहरूले पेट भरे। यो काम गर्ने उद्देश्यले गरिएको होइन। यो हल्लाको भरोसामा स्मार्ट सिटी बन्दैन। यसको लागि प्रथमत प्लानिङ हुनुपर्छ। प्लानिङ भएर सारा एरिया कन्ट्रोल गरिसकेपछि बल्ल गएर हामी चाहिँ स्मार्ट सिटीको कल्पना गर्न सक्छौँ। स्मार्ट सिटीको अवधारणा नै करिबन सकिएको जस्तो छ किनकि जिगज्याकको अवस्थामा नगर बसेको छ अहिले।
धनगढी उपमहानगरपालिकाका बासिन्दाले चाहिँ तपाईँहरूले त लालपुर्जा पाउनको लागि अलिअलि सङ्घर्ष पनि गर्नुभयो, आन्दोलन पनि भयो। यहाँका अन्य क्षेत्रका बासिन्दाले चाहिँ अब नेताहरूले चुनावी एजेन्डा बनाउने त्यसपछि बिर्सेर जाने, अब बासिन्दाले चाहिँ के गर्नुपर्छ, कसरी आफ्नो लालपुर्जा पाउने?
होइन, यहाँ समस्या के भयो भने नेताहरूले ठग्ने काम गरे, ठग्नु सिवाय अरू केही पनि काम भएन। यहाँका मानिसहरूले लालपुर्जा प्राप्त गर्नको निमित्त अलिकति गभर्मेन्टको लाई झकझक्याउनुको निमित्त, धक्का दिनको निमित्त के प्रयास गर्नुपर्छ।
यही प्रसङ्गमा प्रजातन्त्रको पुनर्बहालीको लडाइँ हुँदाखेरि तपाईँहरू धनगढीमा 4-5 जना हुनुहुन्थ्यो, औँलामा गनिनेमा तपाईँ पनि हुनुहुन्थ्यो। अब यो लालपुर्जाको लडाइँमा पनि यहाँले चाहिँ त्यो नेतृत्व लिन सक्ने अवस्था छ, वडा नम्बर 2 गरे जस्तै?
होइन, यो जनताको सेवा गर्ने मान्छेले त यो कुरा गर्नुपर्छ नै। यो म जनताको सेवक हुँ भन्ने, राजनीति गर्छु भन्ने, देशको उसमा चाहिँ शासनमा जान्छु भन्ने काम नगर्ने चाहिँ हुँदैन। यो त गर्नुपर्छ।
मैले यहाँलाई सोधेको खास गरी जसरी वडा नम्बर 2 लालपुर्जा वितरणको लागि, लालपुर्जा पाउनको लागि तपाईँले सङ्घर्ष गर्नुभयो, त्यही सङ्घर्ष धनगढी उपमहानगरपालिकाका बासिन्दाको लागि चाहिँ यहाँको तर्फबाट सम्भव छ या छैन?
म व्यक्तिगत रूपमा भन्नुपर्दा म अहिले दुर्घटना परेर शारीरिक साह्रै कमजोरी अवस्थामा छु तर मानसिक कमजोरी चाहिँ होइन हो। म साथीहरूलाई सहयोग गर्न, म यस कामको लागि अगाडि बढ्नको निमित्त कहीँबाट पहल भयो भने म त्यहाँ कुद्न म तयार छु। जनहितको निमित्त केही काम हुनुपर्छ, म यसको पक्षमा चाहिँ छु।
आज कार्यक्रम तातो बसमा हामी खास गरी धनगढी उपमहानगरपालिका क्षेत्रमा देखिएको ऐलानी जग्गाको समस्या, प्रति जग्गाको समस्या र वर्षौँदेखि झन्डै 12 जति आयोग गठन भए, नेताहरूले 4-5 निर्वाचनमा मुख्य एजेन्डा बनाए तर अहिलेसम्म पनि लालपुर्जा नपाएको विषयलाई हामीले उठान गरिरहेका छौँ। खास गरी धनगढी उपमहानगरपालिका वडा नम्बर 2 लालपुर्जा वितरणका बेला कस्तो सङ्घर्ष भएको थियो त्यो सम्झिने प्रयास गरिरहेका छौँ र यो विषयमा हामी थप चर्चा गर्छौँ। तर एकैछिन छोटो व्यापारिक विश्रामको पालो भएको छ। पुनः स्वागत छ कार्यक्रम तातो बहसमा। कार्यक्रम तातो बहसमा आज हामी खास गरी धनगढी उपमहानगरपालिका क्षेत्रमा जुन भूमिहीनहरूको समस्या, लालपुर्जा नपाएका व्यक्तिहरूको समस्या चाहिँ उनीहरूको समस्याको विषयमा छलफल गरिरहेका छौँ र छलफलका लागि वडा नम्बर 2 त्यहाँका जनताले कसरी लालपुर्जा पाए भन्ने विषयमा पनि हामी छलफल गर्नका लागि आज त्यो सङ्घर्षको एकजना अगुवा पनि हुनुहुन्छ मसँग, सत्यराज पनेरु, र उहाँसँग कुराकानीलाई अगाडि बढाउन चाहे खास गरी त्यति बेला तपाईले वडा नम्बर दुई को जग्गाको लाल पूर्जाका लागि संघर्ष गर्दाखेरि जो अहिले फ्रन्ट लाइनमा नेताहरू देखिएका छन् ती नेताहरू पनि आन्दोलनमा शरीक भए
त्यति बेला यिनीहरूको चाहिँ सनै थिएन नि अहिले फ्रन्ट लाइनका मानिसहरू त कहाँ थिए थाहै छैन त्यति बेला मुख्यतया केही जोगीसिंह विष्ट लगायतका केही साथीहरू हामीहरू नै त्यहाँ थियौँ र उसको साथसाथै केही बुढापाका नेताहरू थिए निर्मल कुमार श्रेष्ठ श्यामसुन्दर श्रेष्ठ लगायतका अरू साथीहरूले पनि लोकेन्द्र बहादुर शाह मोहन बहादुर शाह लगायतका साथीहरूले पहलो गरिदिएका थिए र त्यो काम सम्भव भएको थियो त्यति बेला
नेताहरू सहभागी भएनन् अहिले जो देखिएका थिए
नाइ 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 भएनन् इभन टेकबहादुर चोखालले परिन्द त्यहाँ खुट्टा टेक्नु भएन
खास गरी यो लाल पूर्जाका विषयमा एउटा सानो सामग्री यहाँलाई सुनाउँछु म नेताहरूले कसरी ठग्छन् भन्ने एउटा सानो उदाहरण पनि हो त्यो त्यो विषयमा एउटा सानो दुई मिनटको रिपोर्ट छ त्यो सुनाउँछु त्यसपछि बाँकी चर्चा गरौँला
म चाहिँ वास्तविक धरातालबाट आएको मान्छे हो जनतासँग रिलेटेड सम्बन्धित मान्छे हो म धेरै कुरा ठग्न पनि जान्दैन लाल पूर्जा भनेको सबभन्दा पहिलो प्राथमिकता हो त्यसैले लाल पूर्जा नपाएका कारणले गर्दा सुविधा पाएको जस्तो के लाग्दैन मेरो पहिलो उद्देश्य नै लाल पूर्जा म धनगढीको मेयर हुनको उद्देश्य नै म लाल पूर्जा वितरण गर्नका लागि भएको
धनगढी उपमहानगरपालिकामा मेयरमा विजयी भएपछि गत वर्षको असार 24 गते दिनेश एफएमलाई अन्तर्वार्ता दिँदै निरपबहादुर ओल्ड उहाँले सुकुम्बासी समस्या समाधान गर्न र ऐलानी जग्गाको व्यवस्थापन गर्नकै लागि आफू मेयर भएको दावी गर्नुभएको थियो उहाँले निर्वाचनको बेला विजयी भएको हप्ता दुई हप्तामै लाल पूर्जा वितरण गर्ने दावी गर्नुभएको थियो भने विजयी भएको दिन पनि सोही कुरालाई निरन्तरता दिनुभयो
लाल पूर्जा नपाएका कारणले गर्दा खाने पानीको मिटर जडान गर्न पाइराख्नु भएको छैन विद्युतको मिटर जडान गर्न पाइराख्नु भएको छैन म अब पद स्थापना कहिले हुन्छ सोमबारदेखि नै म खाने पानीको र विद्युतको चाहिँ म टोटल सिफारिस गर्ने वातावरण सिर्जना गर्छु मेयर हुनको उद्देश्य नै म लाल पूर्जा वितरण गर्नको लागि भएको
अहिलेका जनप्रतिनिधिले प्रत्येक टोल टोलमा चुनावी भाषण गर्दा जितेकै दिनबाट लाल पूर्जा वितरणको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएपछि लाल पूर्जा पाइएला कि भन्ने आशा पनि पराएको थियो लाल पूर्जा वितरण गर्नकै लागि मेयर भएको बताउनु भएका ओल्डले हनिमुन पिरियड अर्थात 100 दिन कटेपछि केही भिन्न जवाब दिनुभयो जनप्रतिनिधिका 100 दिन पुगेको अवसरमा गत असोज 31 गते दिनेश एफएमलाई मेयर ओल्डले असोज 28 गते लाल पूर्जा वितरणको अधिकार पाएकाले तिहार सकिएपछि लाल पूर्जा वितरण सुरु गर्ने बताउनु भएको थियो
लाल पूर्जा दिने अधिकार स्थानीय सरकारलाई असोज 28 गतेदेखि लाल पूर्जा दिने अधिकार आएको छ त्यसैले तुरन्त दीपावली मनाउने बित्तिकै लाल पूर्जा दिने अधिकारको समिति तयार गर्छ
अहिले धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिको एक वर्ष पूरा भइसकेको छ ऐलानी जग्गामा बसोबास गर्दै आएका सबै उपमहानगरपालिकावासीले लाल पूर्जा नपाए पनि लाल पूर्जा वितरणको प्रक्रिया अगाडि बढाउनका लागि भने पर्याप्त समय थियो तर चुनाव अगाडि हप्ता दिनमै लाल पूर्जा वितरण गर्ने दावी गर्नुभएका मेयर निर्प ओल्ड अहिले लाल पूर्जा वितरण आफ्नो अधिकार क्षेत्र नपर्ने भन्दै पन्छी रहनु भएको छ
लाल पूर्जा मैले दिन सक्ने अधिकारभित्र होइन धनगढी उपमहानगरपालिकालाई कानून बनाएर अगाडि बढ्नुहोस् भनेर राज्यले दिन्छ भनेपछि म आजका मितिदेखि मैले प्रदेशले कानून दिएको
ऐरानी जग्गाको व्यवस्थापन नभएसम्म विकास र समृद्धिको सपना पूरा नहुने देखिएको छ तर उपमहानगरपालिका भने स्मार्ट सिटीको सपना बाँडिरहेको छ धनगढीको सुकुम्बासी समस्या समाधान गर्न हालसम्म गठन भएका 12 सुकुम्बासी समस्या समाधान आयोगले भूमिहीनबाट निवेदन माग्ने र कागजपत्र मालपोत कार्यालयमा बुझाउने मात्रै काम गरेका छन् धनगढी उपमहानगरपालिकामा मात्रै झन्डै 5,000 भन्दा बढी परिवारको बसाइ अहिले पनि ऐलाली जग्गामा
यहाँले यो रिपोर्ट पनि सुन्नुभयो खास गरी धनगढी उपमहानगरपालिकाका मेयरले एउटा तिनवटा कुरा भन्नुभयो खास गरी निर्वाचन अगाडि म मेयर बन्ने नै त्यो लाल पूर्जा वितरणको लागि निर्वाचन सकिएपछि विजयी हुनुभयो त्यो कुरालाई रिपिट गर्नुभयो र म मेयर भएकै लाल पूर्जा वितरणको लागि त्यसपछि 100 दिन पुरा भयो 100 दिनमा अब बल्ल हाम्रो अधिकार क्षेत्रमा आयो लाल पूर्जा वितरण गर्ने अब चाहिँ हामी सुरु गर्छौँ भन्नुभयो र एक वर्षपछि हाम्रो अधिकार क्षेत्रभित्र नै पर्दैन भन्नुभयो यो सुन्दाखेरि कस्तो लाग्यो नेताहरू चाहिँ के गरिराख्नु भएको छ जनतालाई कसरी ठगिराख्नु भएको छ
तपाईँ निर्पजीको बारेमा मसँग सोध्दै नसोध्नुहोस् निर्पजी जब पहिला निर्वाचनको लागि मनस्थिति तयार गर्नुभएको थियो उहाँसँग मेरो भेट भयो उहाँले के भन्नुभयो भने म मेयरको दाबीदार छु म उम्मेदवार छु ए हो र तपाईँ चाहिँ मेयरमा नलड्नुहोस् किन भनेर चाहिँ प्रश्न गर्नुभयो तपाईँ साह्रै कमजोर हुनुहुन्छ तपाईँ यो राजनीतिक एक संयन्त्र जो नगरभित्रको छ त्यहाँ गएर तपाईँले भत्ता खाइसक्नुभयो त्यहाँ गएर उनीहरूको चाहिँ गुलियो चाटिसक्नुभयो त्यस्तो मान्छे साह्रै कमजोर हुन्छ मैले त्यो कुरा भन्दाखेरि उहाँले भन्नु होइन म गर्छु चाहिँ भन्नुभयो तर अहिले त्यो चिजहरू जो म भन्दै थिएँ कुराहरू त्यो प्रमाणित छ उहाँ केही गर्न सक्नुहुन्न यो नेपाल सरकारको नापी विभागद्वारा नै यानि यो सुकुम्बासी समस्या समाधान आयोग कुनै कुनै आयोगको माध्यमद्वारा मात्र यो सम्भव छ बाँकी यिनीहरूले केही पनि गर्न सक्दैनन्
हामीले एउटा उदाहरणको रूपमा मात्र मेयर साहबलाई पेश गऱ्यौँ तर यहाँ ओडादेखि ओडा सदस्यदेखि मेयरसम्मका जनप्रतिनिधि त्यसपछि प्रदेश सभाका जनप्रतिनिधि प्रतिनिधि सभाका जनप्रतिनिधि सबैले यही मुद्दालाई टेकेर निर्वाचन जिते जितेपछि ती नेताहरूलाई फेरि पनि निर्वाचनमा फर्किनुपर्छ त्यो समस्यालाई समाधान गरौँ भन्ने चाहिँ किन लाग्दैन होला
होइन उनीहरूमा दमै छैन उनीहरूमा यदि दम छ भने सारा जति पनि वडाका प्रतिनिधिहरू छन् उनीहरू नगरमा भेला हुन् नगरको गेटभन्दा भित्र नगरिकन नगरकै बाहिरपट्टि धर्ना दिउन् कि यो चाहिँ हुनुपर्छ अनि मात्र हामी आफ्नो कार्यालयमा जान्छौँ उनी पदको लोभमा लालचमा नबसुन् भोलि त्यहाँबाट निकाल्नु परे पनि जनताको आवाजलाई लिएर पद छोड्ने बाटोमा उनीहरू आउन् त्यो चाहिँ ठिक हुनेछ बाटो उनी धरना दिनुपर्छ आन्दोलनमा उत्रिनुपर्छ सबै वडा अध्यक्षहरूले अन्यथा चाहिँ सम्भव चाहिँ छैन
यहाँले सुकुम्बासी समस्या समाधान आयोगको कुरा पनि उठाउनुभयो धनगढी उपमहानगरपालिकामा मात्रै यो जुन जग्गाको समस्या समाधानका लागि बाह्र पटक सुकुम्बासी समस्या समाधान आयोगको बाह्रवटा गठन भए उनीहरूले लगत सङ्कलन गर्ने यहाँका स्थानीय बासिन्दाहरूले धेरै लगभग दुई तिन दिनसम्म लाइन लागेर लगत बुझाए तर त्यो फाइल कता हराउँछ अहिलेसम्म स्थानीय बासिन्दाहरूलाई पनि थाहा छैन ती लगत सङ्कलन गर्नेहरू सुकुम्बासी समस्या समाधान आयोगका नेतृत्वकर्ताहरूलाई पनि थाहा छैन कहाँ हराउँछ यो सम्भव छ
यो सबै भ्रष्टाचारको शिकार भएको छ यो नगर विकास समिति जो छ त्यो पेन्डुलम समिति हो त्यसलाई राख्नु नै थिएन त्यो नगर विकास समिति नगरपालिकाभित्रै चाहिँ चल्थ्यो होला त्यसको छुट्टै सदस्यता छुट्टै मान्छेहरू राखेर केवल तालीपिटुवा भत्ता खाने मात्रै मान्छे राखिदिनेखेरि त्यो सबै हराए
एकजना कोही जनता हाम्रो टेलिफोन सम्पर्कमा आउनु भएको छ उहाँको सुझाव या उहाँको जिज्ञासालाई लिउँ हजुर को बोल्नुभयो कहाँबाट हेलो हेलो उहाँ छुट्टिनु भएको छ खास गरी लालपुर्जा यो सहरी क्षेत्रमा प्रदेशको अस्थायी राजधानी पनि हो यो राजधानी क्षेत्रमै जनताले लालपुर्जा नपाउँदाखेरि चाहिँ कस्ता कस्ता खाले समस्याबाट गुज्रिनुपर्छ
होइन एकातिर त नगर स्थानीय निकायले पाउनुपर्ने कर चाहिँ बाट वञ्चित छ अर्कोतिर जनता त्यसलाई प्रयोग गरेर ब्याङ्कमा धितो धरोड राखेर आफ्नो व्यवसाय गर्नतिरबाट पनि वञ्चित भएको छ उनीहरू आफूलाई मजबुत सम्झिराखेका छैनन् यो भोलि के कति बेला के गर्ने हुन् हामीले के गर्नुपर्ने हो अस्थिर मनस्थितिमा जनताहरू रमलिएका छन्
फेरि कोही आउनु भएको छ हजुर नमस्कार हेलो हजुर हजुर नमस्कार समस्या देखिएको छ टेलिफोनमा खास गरी यहाँले धनगढी उपमहानगरपालिकामा लामो बसाइ भयो झन्डै 49 वर्ष 50 वर्षको बसाइ भयो अब राजधानी त यहाँबाट अर्को क्षेत्रमा सार्ने पनि तयारी भइरहेको छ यो लालपुर्जाको समस्या समाधानका लागि स्थानीय सरकार प्रदेश सरकारले चाहिँ कसरी काम गर्नुपर्छ तपाईँको विचारमा अब
यहाँ एउटा स्पेसली एक आयोग गठन गर्नुपर्छ त्यो आयोगले सम्पूर्ण छानबिन गरेर यहाँ लालपूजा दिने कोसिस गर्नुपर्छ राजधानीको विषय जो रोडमा सडकमा हल्ला भइराखेको छ यो चाहिँ ठिक होइन राजधानी एक अहम विषय हो त्यसको लागि योजना आयोग प्राविधिकहरू यसका आफ्नै नियमहरू छन् र यसको यो भौगोलिक जाँच चाहिँको साथसाथै त्यो गर्नुपर्छ जम्मै तराई हो वा पहाड हो कहाँ हो त्यससँग सम्बन्धित छैन यसको बारेमा योजना आयोगको उसले नै निर्णय गर्ने हो यो
अनि जनताले चाहिँ के गर्नु पर्यो लालपूर्जा पाउनुको लागि उनीहरू पनि वर्षौँदेखि पुस्ता फेरियो तर लालपूर्जा पाएका छैनन् एकदमै उनीहरूले चुनावमा पनि जसले लालपूर्जा दिन्छ त्यसैलाई भोट दिन्छौँ भनेर पनि अगाडि बढे अब चाहिँ जनताको तर्फबाट चाहिँ के हुनु पर्यो
यो जसले लाल पूर्जा दिन्छ उसलाई भोट दिन्छौ यो शब्द चाहिँ बोलिदिनु भएन यो केवल लालच देखाउने मात्रै हो लाल पूर्जा लिन चाहने साथीहरूले प्रत्येक साथीहरूले नगरपालिकालाई घेरेर त्यो चाहिँ कुर्नुपर्छ दैलामा नगरपालिका मूल निकाय हो स्थानीय निकाय हो स्थानीय निकायको निमित्त पब्लिकको हात पाउ भनेको नगरपालिका हो गभर्मेन्टसँग उसले चाहिँ पहल गर्नुपर्छ भने नगरपालिकाले गर्नुपर्छ
फेरि कोही एकजना आउनु भएको छ टेलिफोन सम्पर्कमा हामी फोन आइरहेको छ तर सुनिराख्नु भएको छैन सायद हजुर नमस्कार हेलो हेलो सुनिएन उहाँको आवाज र हामी कार्यक्रमको अन्त्यमा पनि छौँ खास गरी धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले आफ्नो फेरि पनि धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि त्यसपछि प्रदेशसभाका जनप्रतिनिधि प्रतिनिधि सभाका जनप्रतिनिधिले फेरि पनि त्यही मुद्दालाई त्यही लाल पूर्जा वितरणको मुद्दालाई अर्को निर्वाचनमा पनि लगेर गयो भने परिस्थिति के होला
यो अर्को निर्वाचनमा लगेर जानु भनेको लाजमर्दो कुरो हो म के भन्छु भने साथीहरूलाई हामी सहयोग दिन तयार छौँ
हजुर हजुर
साथीहरूलाई हामी सहयोग दिन तयार छौँ सम्पूर्ण जनप्रतिनिधिहरूले धनगढी नगरपालिकाको कार्यालय घेरेर त्यहाँ बस्नुपर्छ कार्यालयमा काम गर्न चाहिँ रोक्नुपर्छ जबसम्म लाल पूर्जा दिने निर्णय हुँदैन त्यहाँसम्म छोड्नु हुँदैन
हस् यहाँलाई धेरै धेरै धन्यवाद कार्यक्रमका लागि समय दिनुभयो र हामी आशा गरौँ त्यो लाल पूर्जाको जनताको सङ्घर्षमा यहाँको पनि सहभागिता रहनेछ कार्यक्रमका लागि समय दिनुभयो धन्यवाद यहाँलाई
धन्यवाद
हस् त कार्यक्रम तातो बहसमा आज हामीले धनगढी उपमहानगरपालिका क्षेत्रमा देखिएको लाल पूर्जा वितरणको समस्या नेताहरूको आश्वासन र लाल पूर्जा पाउनका लागि भएका सङ्घर्षका विषयमा कुराकानी गऱ्यौँ तातो बहसको भोलिको श्रृङ्खलामा हामी पनि यही विषयलाई भोलि पर्सिको श्रृङ्खलामा पनि निरन्तरता दिनेछौँ आजका लागि कार्यक्रमबाट म नवराज पुनर्विदा हुन्छु नमस्कार शुभ दिन